आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड, जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास।
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावनाको सम्पूर्ण चित्र। कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड।
नमस्कार, आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। म सुजाता कार्की। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCNको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। विश्व वातावरण सुविधा JEFको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो। यो कार्यक्रम तपाईँले कास्कीको रेडियो बाराही, दोलखाको रेडियो सैलुङ र काठमाडौँबाट देशैभरि प्रसारण हुने इमेज FMबाट हरेक महिनाको 15-15 दिनमा शनिबार सुन्दै आइरहनु भएको छ। अघिल्लो कार्यक्रममा हामीले नेपालमा पाइने महत्त्वपूर्ण जैविक तथा आनुवंशिक स्रोत चिराइतोको संरक्षण, दिगो उपयोग तथा परम्परागत ज्ञानको स्थानीय स्तरमा भइरहेको अभ्यास र त्यसको संरक्षणको अवस्थाबारे छलफल गरेका थियौँ। कार्यक्रमको 14 भागमा आज हामी आनुवंशिक स्रोतको संरक्षण र यसका लागि सरकारले गरिरहेको प्रयास र आगामी योजनाहरूबारे वन तथा वातावरण मन्त्रालयका सहसचिव, वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख यज्ञनाथ दाहालसँग छलफल गर्नेछौँ। त्योभन्दा पहिले एउटा छोटो जानकारी। प्रतिनिधि सभाको भदौ 12 गतिको बैठकले आनुवंशिक स्रोतहरूमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धिको सम्मेलन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधता महासन्धि अन्तर्गत जारी भएको आनुवंशिक स्रोतहरूमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धिको सम्मेलन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गरियोस् भनी राख्नु भएको प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुँदा बहुमतबाट स्वीकृत भएको थियो। नागोया अभिसन्धि एउटा अन्तर्राष्ट्रिय सन्धि हो, जसलाई जापानको नागोया सहरमा सम्पन्न जैविक विविधता महासन्धिको पक्ष राष्ट्रहरूको 10 सम्मेलनले 29 अक्टोबर 2010 ग्रहण गरेको थियो। जैविक विविधता महासन्धिको तेस्रो उद्देश्यको रूपमा रहेको जैविक विविधताको संरक्षण र यसको दिगो उपयोगमा मद्दत पुर्याउनका लागि आनुवंशिक स्रोतहरूमा पहुँच तथा यसको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड गर्नु नागोया अभिसन्धिको उद्देश्य रहेको छ। नागोया अभिसन्धिमा सम्मेलनसँगै नेपालले विश्व सामु जैविक विविधता महासन्धिमा गरेको प्रतिबद्धतालाई पुनः एकपटक सुनिश्चित गरेको छ। कार्यक्रमको अर्को भागमा अब हामी वन तथा वातावरण मन्त्रालयका सहसचिव, वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख यज्ञनाथ दाहालसँग छलफल गर्दैछौँ।
हजुर, कार्यक्रममा यहाँलाई स्वागत छ।
हवस्, धन्यवाद।
नेपालले आनुवंशिक स्रोतहरूमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धिको सम्मेलन गर्ने प्रस्तावलाई अहिले स्वीकृत गरेको छ, यसले के अर्थ राख्दछ नि?
अहिलेको यो नागोया प्रोटोकल महासन्धिको 10 पक्ष राष्ट्रहरूको सम्मेलनले सन् 2010 जब पारित गरेपछि हामी पनि त्यो प्रोटोकलको पक्ष राष्ट्र बन्नुपर्नेमा अहिले भर्खर नै हामीले चाहिँ नि त्यसलाई चाहिँ नि अनुमोदन गरेका छौँ। 2075 भदौ 12 गते संसदबाट त्यो सम्मेलन भएको अवस्था छ। यसको अर्थ के हो त भन्दाखेरि जैविता महासन्धिको धारा 8Gले प्रस्तावना गरेको कुरालाई नागोया प्रोटोकलले विस्तृतीकरण गर्छ। त्यही 8Gको प्रावधानलाई कायम गर्नुको निमित्त नागोया प्रोटोकल आएको हो र त्यो प्रोटोकलको हामी पनि पक्ष राष्ट्र बन्ने सिलसिलामा अहिले हामी त्यो प्रोटोकललाई फुल फ्लेज कार्यान्वयनमा लैजानको निमित्त त्यसको पक्ष राष्ट्र बनेका छौँ। यसपछि भनेको चाहिँ त्यसलाई कानुनी रूपमा कार्यान्वयन गर्नको निमित्त अब हामी आनुवंशिक स्रोतको बाँडफाँड सम्बन्धमा कानुन निर्माण गर्नेतर्फ हामी चाहिँ अगाडि बढेका छौँ।
अब यो सम्मेलन भइसकेपछि चाहिँ नेपालको भूमिका र प्राथमिकतामा यस अघि भन्दा चाहिँ के फरक हुन्छ?
फरक त महत्त्वपूर्ण रूपमै चाहिँ यसलाई माइलस्टोन नै मान्नुहोस्। फरक कसरी हुन्छ त भन्दाखेरि हामी नागोया प्रोटोकलको पक्ष राष्ट्र भइसकेपछि त्यसलाई कार्यरूप दिनको निमित्त पहिलो भनेको त हामी त्यससँग सम्बन्धी विषयमा हामी कानुन निर्माण गर्छौँ, ल बनाउँछौँ। त्यो पनि हाम्रो अहिले चाहिँ नि धेरै चरणमा छलफल भएर स्वीकृति गर्नको निमित्त पठाउनको लागि अन्तिम अवस्था भएको छ। हामी विधेयक तयार गर्छौँ, त्यो अन्तिम अवस्थामा पुगेको छ। यो नै महत्त्वपूर्ण पाठ हो।
अब वन तथा वातावरण मन्त्रालयले चाहिँ आनुवंशिक स्रोतको संरक्षण र दिगो उपयोगका लागि कस्ता कस्ता कार्यक्रम अनि योजनाहरू बनाउँदैछ नि?
पहिलो कुरो कानुनी एउटा पाटो हो, यो पनि नीतिगत तहको एउटा महत्त्वपूर्ण अंश मान्नुहोस्। दोस्रो भनेको अभिसन्धिको पालनको निमित्त ऐन आइसकेपछि त्यससँग सम्बन्धित हामी जनचेतनामूलक कार्यक्रमहरू हाम्रो वार्षिक कार्यक्रममा राखेर हुन्छ अथवा चाहिँ नि सातैवटा चाहिँ नि प्रान्तहरूमा यससँग सम्बन्धित विषयमा चाहिँ नि तालिम गोष्ठी अब जनजागरण चेतनामूलक कार्यक्रमहरू हामी लैजान्छौँ। त्यो कानुनी पक्षका विषयमा तल्लो तहसम्म जानकारी गराइसकेपछि अनि कार्यान्वयनका लागि आवश्यक पर्ने अब ऐनले तोकेका कुरालाई कार्यान्वयन गर्न नियमावली ल्याउनु पर्ने हुन्छ। त्यही आनुवंशिक स्रोतको बाँडफाँड सम्बन्धमा हामी नियमावली तयार गर्छौँ। नियमावली तयार भइसकेपछि त्यसले कतिपय कुरामा निर्देशिका बनाउन, मापदण्ड बनाउन, अन्य चाहिँ नि सामुदायिक चाहिँ नि प्रोटोकलहरू निर्माण गर्न त्यसले हामीलाई बाटो खोल्छ। जुन चाहिँ नि जैविकता महासन्धिले कम्युनिटी प्रोटोकल निर्माण गर्नुपर्छ भनेर बोलेको पनि छ, त्यो भएको हुनाले कम्युनिटी प्रोटोकल निर्माण गर्ने तल्लो तहसँग सम्बन्धित जहाँ चाहिँ आनुवंशिक स्रोतसँग सम्बन्धित विषयमा स्थानीय समुदाय र स्थानीय त्यहाँका चाहिँ रहिथाने बासिन्दाहरूको परम्परागत हिसाबले अभ्यास गर्दै आएका ज्ञान अभ्यास सिप र खोजहरूलाई चाहिँ नि दस्तावेजीकरण गर्नुको लागि अब निर्देशिका भन्नुहोस्, गाइडलाइन भन्नुहोस्, विभिन्न किसिमका खाका भन्नुहोस्, क्रमिक रूपमा हामी तयार गर्दै जान्छौँ।
आनुवंशिक स्रोतको संरक्षण, परम्परागत ज्ञान र सिपको संरक्षण गरिरहेका समुदायको भूमिकालाई चाहिँ कसरी थप प्रभावकारी बनाउन सकिन्छ?
परम्परागत रूपमा आनुवंशिक स्रोत प्रयोग गरिरहेको अवस्थाको एकिन लेखाजोखा गर्नुपर्ने आवश्यकता हुन्छ। अभिलेखीकरण गर्ने हामी पहिलो संयन्त्र हामी निर्माण गर्दछौँ। अब त्यो अभिलेखीकरणको प्रक्रिया, त्यसले समेट्नुपर्ने विषय, कहाँ अभिलेखीकरण गर्ने भन्ने विषयमा चाहिँ छलफलद्वारा तय हुन्छ। हामी त्योसँग सम्बन्धित, त्यो ज्ञानसँग सम्बन्धित स्थानीय जनसमुदायसँगै हामी गएर बसेर छलफल गर्छौँ। सोको अभिलेखीकरण स्थानीय अहिले सङ्घीय प्रणाली अनुसार तीन तहको सरकार भएको हुनाले स्थानीय तहमा अभिलेखीकरण गर्न सकिने अवस्था, प्रदेश तहमा अभिलेखीकरण गर्ने अवस्था अथवा चाहिँ नि केन्द्रीय तह सङ्घीय तहमा चाहिँ अभिलेखीकरण गर्नुपर्ने अवस्था पनि आउन सक्छ। यो यी तिनै पक्षमा विचार गरेर हामी स्थानीय त्यो ज्ञान, त्यो अभ्यास, आनुवंशिकसँग सम्बन्धित खोजहरूलाई हामी उहाँहरूसँग नै बसेर कहाँ अभिलेखीकरण गर्ने त्यसलाई हामी प्राथमिकता दिन्छौँ। त्यो भनेकै के हो भने पहिलो महत्त्व उहाँहरूको ज्ञानलाई दस्तावेजमा उल्लेख गर्ने र अभिलेखीकरण गर्ने नै महत्त्वपूर्ण पाठ हो। त्यो प्रयोग जहाँ भए पनि त्यसले एउटा चाहिँ नि आधारभूत चाहिँ नि सूचना, आधारभूत तथ्याङ्क हामीलाई प्रदान गर्छ। यो नै एउटा चाहिँ बेसलाइन चाहिँ इन्फर्मेसन हो जस्तो मलाई लाग्छ।
यहाँलाई चाहिँ के लाग्छ, कसरी अब जागरुक बनाउन सकिएला?
प्रचार प्रचारका विभिन्न माध्यमहरू प्रयोग गरेर सम्बन्धित सरकारलाई सबैमा जानकार चाहिँ नि राख्ने हिसाबले कार्यक्रम लैजानुपर्छ। त्यो भनेको प्रचार प्रचारको महत्त्वपूर्ण चाहिँ भूमिका हुन्छ। आनुवंशिकसँग सम्बन्धित ऐन नियमहरू सदनबाट र नेपाल सरकारबाट स्वीकृत भइसकेपछि त्यसमा भएका प्रावधानहरूका विषयमा तल्लो तहमा जहाँ चाहिँ नि ती जनसमुदायहरू छन् त्यहाँ बुझाउने हामी प्रयत्न गर्छौँ। त्यो भनेको प्रचार प्रचारका विभिन्न माध्यमहरूलाई हामी चाहिँ नि उपयोगमा ल्याउनेछौँ।
आनुवंशिक स्रोत तथा परम्परागत ज्ञान र सिपको संरक्षण र उपयोगबाट सर्वसाधारणलाई कसरी फाइदा दिलाउन सकिएला जस्तो लाग्छ?
अध्ययन अनुसन्धान र त्यो अध्ययन अनुसन्धानबाट प्राप्त भएका नतिजाले व्यापारिक प्रयोजनमा गइसकेको अवस्थामा के कति त्यसबाट लाभहरू चाहिँ नि सिर्जना हुन्छन् त्यसलाई त्यो ज्ञान परम्परागत रूपमा प्रयोग गरिरहेका जनसमुदायको आफ्नो मौलिक ज्ञानलाई सुनिश्चित गर्ने, मौलिक ज्ञानको रूपमा उहाँहरूलाई त्यसको लाभमा सुनिश्चित गर्ने विषय भएको हुनाले अलिकति वैज्ञानिक पनि छ, यसको चाहिँ नि प्राविधिक पाटो पनि भएको हुनाले अब त्यसमा त्यही अनुसारका हामी संयन्त्रहरू निर्माण गरेर जान्छौँ। जैविक स्रोतहरू, त्यसबाट प्राप्त हुने लाभहरूको संरक्षण, व्यवस्थापन र उपयोगको निमित्त एकल राष्ट्र, एकल समुदाय र एक पक्षबाट मात्र सम्भव नहुने र तिनीहरूको संरक्षण व्यवस्थापन सदुपयोगको निमित्त संसारका सबै राष्ट्रहरूसँग हातेमालो गरेर जानुपर्ने जुन आवश्यकता अन्तर्राष्ट्रिय मञ्चमा जाहेर भयो, त्यही कुरालाई नेपालले पनि आफ्नो प्रतिबद्धता जनाउँदै त्यसका हामी पक्ष राष्ट्र बन्यौँ। त्यो महासन्धिले तय गरेका तिनवटा महत्त्वपूर्ण पिलरहरूको जुन तेस्रो पिलर थियो त्यसको पनि कार्यान्वयनको सुनिश्चितताको निम्ति अब हामी कानुनी तवरमा लगभग अन्तिम अवस्थामा पुगेका छौँ। कानुनी खाकाहरू, कानुनी संयन्त्रहरूको निर्माण भइसकेपछि त्यस अन्तर्गत रहेर हामी विभिन्न किसिमका कार्यक्रमहरू कानुन गर्ने हामीलाई कानुनी बाटो पनि खुल्छ, जसबाट हामीले आनुवंशिक स्रोतको विषयमा थप खोज अनुसन्धान मार्फत एकातिर ज्ञानमा पनि हामी अभिवृद्धि गर्न सक्छौँ, अर्कोतर्फ हामीले त्यसबाट स्थानीय समुदायदेखि मुलुकको आर्थिक लगायत वातावरणीय पक्षमा केही लाभ लिने हैसियत पनि राख्ने भएको हुनाले यो महासन्धि र यो अभिसन्धि हाम्रा निमित्त एउटा महत्त्वपूर्ण चाहिँ राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी संयन्त्र हुन्। यसले नेपालको निमित्त, स्थानीय समुदायको निमित्त, जैविधताको संरक्षण व्यवस्थापन सदुपयोगको निमित्त यसले महत्त्वपूर्ण आधार प्रदान गर्दछ भन्ने चाहिँ मेरो एउटा भनाइ रहेको छ।
उहाँ हुनुहुन्थ्यो नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख यज्ञनाथ दाहाल।
नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजनाले स्थानीय स्तरमा आनुवंशिक स्रोतको संरक्षण र दिगो उपयोगबारे विभिन्न जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसै क्रममा नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका ओडा नम्बर 8 र 9 का आमा समूहहरू बीच जैविक विविधता र परम्परागत ज्ञान विषयमा तीज गीत प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सो क्षेत्रका 10 वटा आमा समूहहरूले भाग लिएका थिए, जसमा माछापुछ्रे गाउँपालिका ओडा नम्बर 9 कुई बाङको तारे बरहा आमा समूह प्रथम भएको थियो। कार्यक्रममा अब हामी राख्दैछौँ प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेका गीतहरूको सानो अंश।
जैविक विविधताबारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई बिदा माग्ने बेला भइसकेको छ। आगामी कार्यक्रममा हामी आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शिता र समन्यायिक बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावना सम्बन्धी थप विषयवस्तुबारे छलफल गर्नेछौँ। यहाँहरूको कुनै सुझाव, सल्लाह र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com पनि पठाउन सक्नुहुनेछ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। 15 दिनपछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौँ। आजलाई बिदा भयौँ। नमस्कार।